तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
कार्यक्रम देश परदेशबाट मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको नमस्कार। कार्यक्रम देश परदेशमा हामी देश र विदेशमा पाइने काम कमाई र सिपका विषयमा सही सूचना र जानकारी दिने कोशिश गर्छौं। कोरोनाको कारण विदेशमा काम र कमाई गुम्दा अब आफ्नै गाउँठाउँमै कुटोकोदालो गर्न भन्दै स्वदेश फर्कने लहर शुरू भएको छ। त्यसैले आज हामी स्वदेशमै गर्न सकिने काम र कमाईका अवसरहरूको खोजी नीति गर्छौं।
यो कार्यक्रम हरेक मंगलबार बिहानको 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
केही दिन अघिसम्म धेरैको चिन्ता थियो कोरोनाबाट कसरी जोगिने। अहिले कोरोनाको चिन्तालाई रोजीरोटीको समस्याले थिचिसक्यो। कोरोनाको कारण विदेशमा रोजगारीको संकट बढेपछि धेरैजना परदेशबाट घर फर्किएका छन्। कतिपय फर्कने तयारीमा छन्। परदेशमा समस्यामा परेकाहरू घर फर्कन पाउँदा त खुशी छन्। तर यो खुशी लामो समय रहने छैन, किनभने कोरोनाका कारण नेपालमै पनि हजारौंले काम गुमाएका छन्। सबैलाई अब के काम गर्ने भन्ने चिन्ता छ। यो चिन्ता समाधान गर्न प्रदेश र पालिकाहरूले बजेट र कार्यक्रम मार्फत रोजगारी सृजना गर्न खोजेका छन् भने सरकारले स्वरोजगारका योजना पनि अघि सारेको छ।
आजको देश परदेशमा हामी विदेशबाट फर्कनेको चाहना, रोजगारी सृजना गर्न पालिका र प्रदेशका योजना र व्यक्ति आफैले गर्न सक्ने कामको विषयमा कुरा गर्छौं।
आज हामीसित छन्
विदेशमा समस्यामा परेर स्वदेश फर्किएकाहरूको चाहना र योजना समेटिएको रिपोर्ट,
सकेसम्म यही नेपालमा हेर्न केही अब रोजगार भइदियो राम्रो हुन्थ्यो।
कोरोनाका कारण रोजगारी गुमाएर वा अन्य समस्या परेर स्वदेश फर्कनेलाई रोजगारी दिन पालिका र प्रदेश सरकारसँग कस्ता योजना र कार्यक्रम छन् त प्रदेश एक र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीसँगको कुराकानी।
रोजगारीको प्राथमिकता चाहिँ कृषि बन्नुपर्छ र अबको हाम्रो सम्पूर्ण श्रम शक्ति चाहिँ कृषि केन्द्रित गर्नुपर्छ भन्ने किसिमले तयारी गरिरहेका छौँ।
अनि गाउँठाउँमै रोजगारी सृजनाका लागि पालिकाले गरेको पहलसँगै व्यक्ति स्वयंले कसरी कमाईको बाटो समात्न सक्लान् त भन्ने विषयमा डाक्टर गणेश गुरुङको सल्लाह समावेश छ।
हाम्रो युवाहरू पनि हिँड्ने मद्दत पनि रोजगारी पाउन सक्छन्।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ यो साताका मुख्य गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
तपाईँ मध्य पूर्वका देशमा हुनुहुन्छ, यदि हुनुहुन्छ भने सावधानी अपनाउनुहोला। कतार, साउदी, कुवेत, बहराइन लगायतका देशमा कोरोना संक्रमणको जोखिम बढ़िरहेकोले स्वास्थ्य सुरक्षा अपनाउन डाक्टरले सुझाव दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनए को स्वास्थ्य समितिको तथ्याङ्क अनुसार मध्य पूर्वका देशमा जोखिम अझै बढ़ी नै रहेको छ। तर विश्वभरि नै छरिएर रहेका नेपाली भने कोरोना संक्रमणबाट निको हुने क्रम बढ़ेको छ भने ज्यान गुमाउनेको संख्या घटेको छ। समितिका अनुसार विभिन्न देशमा 26,000 भन्दा धेरै नेपाली संक्रमित भएकोमा झण्डै 20,000 नेपाली कोरोना संक्रमणबाट निको भएका छन्। तपाईँ साउदीमा हुनुहुन्छ र स्वदेश फर्कने तयारीमा हुनुहुन्छ तर भिसा वा अन्य कारणले जरिवानाको चिन्ता छ भने अब ढुक्क हुनुहोस्। साउदी सरकारले कोरोनाका कारण भिसाको म्याद समाप्त भएका नेपालीहरू जरिवाना बिनै स्वदेश फर्कन सक्ने बताएको छ। यसरी फर्कँदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन। मलेसियाबाट घर फर्कदै हुनुहुन्छ भने चेक आउट मेमो या कम्पनीले विदा दिएको प्रमाण साथमा राख्न नभुल्नुहोला। मलेसियाको अध्यागमन कार्यालयले चेक आउट मेमो वा विदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ। रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरूलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्छ। चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भए पनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जानकारी दिएको छ। यसैगरी भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्कनेहरूले भने कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रक्रिया गर्न दूतावासले सुझाव दिएको छ।
सुन्नुभयो यो साताका मुख्य गतिविधि। अब कार्यक्रम शुरू गरौं विदेशबाट घर फर्कनेको योजनाबाट। विदेशमा रोजगारी गुमाएर वा समस्यामा परेर स्वदेश फर्किएकाहरूसित साथमा पैसा नभए पनि हातमा सिप र मनमा आँट र योजना छ। परदेशबाट सिप बोकेर फर्किएका केही आँटिला युवाहरूलाई भेटेपछि उज्यालोका मोरङ सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
सकेसम्म यही नेपालमा होइन केही अब रोजगार भइदियो राम्रो हुन्थ्यो, नभएपछि त आफ्नो आफ्नो फ्यामिली पाल्नुपर्छ, आफ्नो बालबच्चा हुन्छ पाल्नुपर्छ होइन। रहर भन्दा पनि मान्छेलाई बाध्यताले विदेश दिनुपर्छ, रहर कसैको हुँदैन होइन। अर्काको ठाउँमा त्यति सजिलो हुँदैन, एकदम गाह्रो हुन्छ होइन। जुन अर्काको देशमा गरेको समयलाई नै यही ठाउँमा पनि केही गर्यो भने यहाँ पनि हुन्छ भन्ने मलाई पनि लाग्छ है।
मोरङको केराबारी गाउँपालिकाकी दुर्गा गुरुङ वैदेशिक रोजगारीबाट फर्किएको 18 दिन पुग्यो। उहाँ अहिले आफ्नै घरको क्वारेन्टिनमा हुनुहुन्छ। वैदेशिक रोजगारीको सिलसिलामा 2 वर्ष कुवेत बसेर फर्किनु भएकी दुर्गा 14 दिन गाउँपालिकाले बनाएको क्वारेन्टिन पछि घर पुग्नु भएको हो। कोरोनाको त्रासका कारण दुर्गालाई विदेशमा हुँदा डर लागेको थियो, त्यही बीचमा घर फर्किन पाउँदा निकै खुसी हुनुहुन्थ्यो। तर फर्किएपछि भने खुसी हराएको उहाँ सुनाउनुहुन्छ।
एकदम खुसीको साथ आइयो, उफ्रिन्छ आयो, तर जब आफ्नो देशमा आएपछि खोइ त्यो खुसी कता गयो के भयो, जति उहाँ रमाइएपछि खोइ के भयो भयो, आफ्नो देशमा त्यति खुसी नै भएन।
दुर्गाको मात्र होइन परदेशमा रोजगारी गुमाएर नेपाल फर्किएकाहरू केही गर्न पाए हुन्थ्यो भन्नेमा छन्। तर विदेशमा गरेको जस्तो काम नेपालमा पाउनै मुस्किल हुने परदेशबाट फर्किएकाहरूको भनाई छ। विदेशमा रोजगारी खोसिएपछि नेपाल फर्किएकाहरू गाउँमा नै केही गर्ने सोचमा छन्, तर सिप अनुसारको काम पाइँदैन भन्नुहुन्छ सुन्दर हरैचा नगरपालिका 2 मोरङका आश नारायण माझी।
म त जानेको सिप त मेरो त्यही एउटा, मैले मेन लिप चलाउँदै थिएँ, त्यो एउटा यता पाको भात म पनि यतै नेपालमै जागिर गर्न पाऊ भन्ने इच्छा थियो मेरो। त्यो मेन लिप भन्ने त्यो बिल्डिङ बिल्डिङमा ठुल्ठुलो बिल्डिङमा त्यो गाडी लिएर नि त्यो माथि लिएर पेन्टरहरू गर्ने ऊ गर्ने त्यही चलाउँथेँ म। त्यो अब यता नेपालमा छैन नि त, अब नेपालमा छैन के गर्नु।
साउदीबाट रोजगारी गुमाएर फर्किनु भएका आश नारायण सुपर मार्केटमा काम गर्नुहुन्थ्यो। त्यहाँ गरेको जस्तो कामको प्रकृति नेपालमा नहुँदा अब के गर्ने भन्ने अन्यलमा हुनुहुन्छ। तर सरकार र पालिकाले ल्याउने रोजगारीका योजनामा सहभागी हुन भने उहाँ तयार हुनुहुन्छ। अर्काको देशमा गरेको मेहनत र पसिना आफ्नै देशमा गर्ने सोचमा विदेशबाट धेरै फर्किँदैछन्। कतारबाट फर्किनुभएका सुन्दर हरैचा नगरपालिकाका विशाल पोखरेल कृषिमा काम गर्ने सोचमा हुनुहुन्छ। लोकल कुखुराको फर्म सञ्चालन गर्न बजारको अध्ययन गर्दै आउनुभएका पोखरेल त्यसबाट फाइदा हुने नदेखेपछि अब गाई वा बाख्रा पालनको तयारीमा हुनुहुन्छ।
स्थानीय सरकारले त अब कृषिमै जोड दिनुपर्ने हुन्छ। हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दाखेरि सोचेको चाहिँ खासमा लोकल कुखुरा पाल्छु भनेर, तर यसो बुझ्दै जाँदा लोकल कुखुरा पनि अहिले बजार तपाईँको रहेन छ के, व्यवस्थापन नभएको हुनाले मान्छेको पैसा लगभग डुबिराखेकै देखेँ मैले। अब गाई नत्र बाख्रामा यसो जोड गर्नु पर्ला भन्ने जस्तो लाग्यो।
भर्खरै सुन्नुभयो विदेशबाट फर्कनेको आँट र योजना समितिको रिपोर्ट। आपत परेर स्वदेश फर्किएकाहरू सरकारले अघि सारेका हरेक योजनामा सहभागी हुन तयार छन्। देशमा काम पाए फेरि परदेश जाने मन धेरैलाई छैन। विदेशबाट फर्कने नेपालीलाई देशभित्रै रोजगारी दिन प्रदेश एक सरकारको योजना र तयारी के छ त? प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको कुराकानी अबको पालोमा।
हामीले पहिलो कुरा त उहाँहरू सँग के सिप छ, योग्यता के हो, अब नेपाल आएर के गर्न चाहनुहुन्छ भन्ने कुराको जानकारी लिएपछि मात्र उहाँहरूलाई हामीले के गर्न सक्ने रहेछौँ भन्ने कुरा हामी निर्कलमा पुग्न सक्छौँ भन्ने आधारमा अहिले हामीले डाटा कलेक्सन गरिरहेका छौँ र त्यो डाटालाई अब हामी केही दिनभित्र एनालाइसिस गर्छौँ। त्यो एनालाइसिसको आधारमा हामी प्रोग्राम चाहिँ डिजाइन गर्छौँ र प्रोग्रामका निमित्त हामीले यथोचित बजेटको प्रबन्ध गरेका छौँ। प्रदेश सरकारको तर्फबाट हामीले 7 करोडको बजेट राखेका छौँ। हामीले सिटिभिटी मार्फत पनि 15 करोडभन्दा माथिको बजेटको प्रबन्ध गरेका छौँ। त्यो बजेटको माध्यमबाट उहाँहरूको क्षमताको विकास गर्ने र उहाँहरूलाई व्यवसाय गर्नका लागि योग्य बनाउने उद्देश्यबाट हामी अगाडि बढेका छौँ र यी समग्र कार्यक्रमको डिजाइन चाहिँ अब त्यो डाटा एनालाइसिस पछि हामी गर्छौँ। अब अहिले एउटा टिम चाहिँ हामीले बनाइसकेका छौँ, खास गरी अलि पढे लेखेका युवाहरूलाई हामीले आइटीको माध्यमबाट रोजगारी कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्नका लागि हामीले पूर्वाञ्चल युनिभर्सिटीका डिन डाक्टर विजय थपलियाको नेतृत्वमा एउटा विज्ञ समूह पनि बनाएका छौँ र त्यसले समग्र कुराको अध्ययन गर्दै हामीलाई प्रतिवेदन समेत दिने तयारी गरिरहेको छ।
यसले चाहिँ के गर्छ, त्यसबाट रोजगारी तत्काल सिर्जना गर्न सक्छ?
हो, हामी घरमै बसी बसी कम्प्युटरको माध्यमबाट रोजगारी सिर्जना गर्ने उपायको खोजी गर्नका लागि त्यो विज्ञ समूह बनाएका छौँ र त्यसले हामीलाई विश्वास दिलाएको छ कि घरमै बसेर देश विदेशको कार्य सम्पादन गर्न सकिन्छ, हामी त्यस खालको जनशक्ति निर्माण गर्न सक्छौँ भन्ने उहाँहरूको सुझाव छ र त्यसको प्रबन्धका लागि हामीले छुट्टै मेकानिजम समेत बनाएका छौँ।
30,000 जति आउने अनुमान हो यहाँहरूको प्रदेश एकमा?
हो, तत्काल नै 30,000 मानिसहरू चाहिँ
वैदेशिक
रोजगारीमा गएकाहरू फर्कन सक्छन् भन्ने एउटा मोटो अनुमान हामीले गरिरहेका छौँ।
30,000 फर्किसकेपछि पूर्ण रूपमा बेरोजगार हुने हुन्?
हामीले यसलाई समस्याको रूपमा, चुनौतीको रूपमा मात्र बुझ्नु हुँदैन, यो एउटा अवसर पनि हो। आज हाम्रा खेतबारीहरू बाँझै छन्, पहाडतिरका हाम्रा उर्वर भूमिहरू आज जङ्गलमा परिणत भएका छन् र बाँदरको वासस्थान बनिरहेको छ भने अब यो श्रम शक्ति फर्कँदाखेरि हाम्रा घर आँगनहरू उर्वर हुने र हाम्रा चाहिँ बाँझिएका जमिनहरू उर्वर हुने सम्भावना पनि बलियो छ। यस अर्थमा वैदेशिक रोजगारीकामा गएकाहरू फर्किए भने समस्या होला भनेर यसलाई समस्याको रूपमा बुझ्ने होइन, यो हाम्रो हामी चाहिँ अतिरिक्त म्यान पावर पाउँदैछौँ, विदेश गएर सिप सिकेर अनुभव गरेर दुःख सुख भोगेर आएको जनशक्ति हाम्रो हातमा आउँदैछ र यसलाई हामीले सही ढङ्गले सदुपयोग गर्न सक्यौँ भने देश समृद्ध हुन सक्छ भन्ने विश्वासका साथ यसलाई पोजिटिभली बुझ्नुपर्छ र सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ।
रोजगारीका लागि कसरी व्यवस्थापन गर्ने भनेर कति बजेट विनियोजन भएको छ प्रदेशको तर्फबाट? अब यहाँहरूले नै हो हेर्ने,
रोजगारी प्रवर्धनका लागि प्रदेश सरकारको तर्फबाट 7-10 करोडको बजेट छ, अहिले मैले यकिन भन्न सकिनँ भने सिप विकास तालिमका लागि फेरि 15 करोडभन्दा माथि चाहिँ सिटिभिटी मार्फत हामीले बजेट
सिप पनि सिकाउने उनीहरूलाई रोजगार पनि बनाउने,
हजुर,
त्यसका लागि प्राथमिकताहरू के हुन्?
अहिले हामीले रोजगारीको क्षेत्रको पहिचान गरिरहँदा अघि मैले भने एउटा कम्प्युटरको प्रविधिबाट या प्रविधिको प्रयोग गरेर कति मान्छेलाई त्यहाँ रोजगारी दिन सकिन्छ यसको खोजीमा छौँ भने अर्कोतर्फ हामीले अहिले यो वर्ष रोजगारीको प्राथमिकता चाहिँ कृषि बन्नुपर्छ र अबको हाम्रो सम्पूर्ण श्रम शक्ति चाहिँ कृषि केन्द्रित गर्नुपर्छ भन्ने किसिमले तयारी गरिरहेका छौँ। औद्योगिक क्षेत्र समेत हाम्रो प्रदेशमा भएको हुनाले उद्योगमा चाहिने जनशक्ति उत्पादन गर्ने र अहिले पनि हाम्रा उद्योगहरूमा भएको वैदेशिक जनशक्तिको ठाउँमा स्वदेशी जनशक्तिलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ।
यही भएका श्रम शक्तिले काम नपाइरहेको अवस्थामा वैदेशिक रोजगारीबाट फर्केका श्रम शक्तिले सही रूपमा काम पाउँछन्, यहाँहरूले भने जस्तै कृषिमा लाग्छन् भनेर विश्वास गर्ने आधार चाहिँ के?
हामीसँग रेमिटेन्स धेरै आइरहेको छ, वैदेशिक रोजगारीबाट धेरै आमदानी भइरहेको छ भन्ने मात्र लागेको छ तर सच्चाइ त्यस्तो मात्रै छैन। सच्चाइ चाहिँ हाम्रो रेमिटेन्स गइरहेको पनि छ, धेरै दक्ष प्राविधिक जनशक्तिहरू अध्यक्ष अर्धदक्ष जनशक्ति समेत विदेशबाट आएर काम गरिरहेको सच्चाइ पनि छ। त्यसो भएको हुनाले अहिले ती धेरै इन्डियाबाट आएका चाहिँ जनशक्ति गइरहेको जाने क्रम पनि द्रुत गतिमा बढेको हुनाले त्यसलाई रिप्लेस गर्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ।
उनीहरूले सिकेको सिपलाई नै प्राथमिकता दिने कि हामीले कृषिमै लाग भनेर उनीहरूलाई आफू अनुकूल लगाउने?
पहिलो कुरा त मान्छेले के काम गर्ने भन्ने कुरा चाहिँ स्वयं व्यक्तिको रुचिमा पनि धेरै कुरा निहित हुन्छ, समयको माग र आवश्यकता पनि दोस्रो कुरा हो, तर पहिलो कुरा चाहिँ रुचि नै हो। त्यसो भएको हुनाले व्यक्तिको रुचि र योग्यतामा आधारित काम सिर्जना गर्ने कोसिस हामीले गर्नुपर्छ।
त्यसो भए कस्तो सोचेको छ अबको पछिल्ला दिनमा युवाहरूको लागि चाहिँ के हुन्छ, के सोच्नु भएको छ, के आकलन हो अबको दिनमा कस्तो हुन्छ प्रदेशको नीति कार्यक्रम अथवा युवा लक्षित कार्यक्रमहरू के छ?
प्राविधिक जनशक्ति उत्पादन गर्ने कुरालाई प्राथमिकतामा राखेका छौँ, यो दीर्घकालीन योजना हो, यसको रिजल्ट आउन केही समय लाग्न सक्छ। नेपालमै पहिलो पटक प्रादेशिक प्राविधिक विश्वविद्यालयको स्थापना पनि हामीले गरेका छौँ, जुन मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा समेत आइसकेको छ। यसै वर्षदेखि हामी पठन पाठन समेत सञ्चालन गर्ने तयारी गरिरहेका छौँ भने यसै गरी त्योभन्दा तल मध्यम तहको जनशक्ति उत्पादन गर्ने काममा समेत प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ। भएको जनशक्तिलाई रोजगारी प्रवर्धन गर्नका निमित्त हामीले विभिन्न खालका स्वरोजगारका परिकल्पनाहरू पनि गरिरहेका छौँ र हामीले स्किम ब्याङ्कको तयारी गरेका छौँ, युवाहरूका लागि स्किम ब्याङ्क छुट्टै स्थापना गर्दैछौँ। यसै गरी बेरोजगार युवाहरूको सूचना सङ्कलन डेस्क पनि हाम्रो छुट्टै तयारी हुँदैछ र हामी एक नम्बर प्रदेशभरि कहाँ कहाँ को बेरोजगार युवाहरू छन् र कस्तो कस्तो प्रकृतिका छन् तिनलाई कहाँ म्याच गर्न सकिन्छ भनेर व्यवसायी र बेरोजगारहरूको बीचमा मिलन गराउने र एक अर्काका आवश्यकताहरूको पहिचान गर्ने गराउने मेकानिजम समेत हामीले बनाउँदैछौँ र हामीले स्किम स्वरोजगार गर्न चाहनेहरूलाई स्किम ब्याङ्क बनाउँदैछौँ कि विज्ञहरूको समूह हुनेछ, त्यो विज्ञ समूहले 5 लाख रुपियाँ भयो भने के व्यापार गर्न सकिन्छ, 10 लाखको के गर्न सकिन्छ, 1 लाखको के गर्न सकिन्छ, यस खालका कुन ठाउँमा के काम गर्न सकिन्छ, यस्ता विभिन्न स्किमहरू हामी तयार गर्छौँ र युवाहरूलाई त्यो वितरण गर्छौँ।
सुन्नुभयो प्रदेश एक सरकारले रोजगारी सृजनाका लागि गरेको तयारी र योजना बारे त्यहाँका सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाई। प्रदेश एकपछि अब लागौं कर्णाली प्रदेशतर्फ। कर्णाली प्रदेशमा खाड़ीका देश र मलेसिया गएका मात्र होइन, अहिले भारत गएका हजारौं नेपाली घर फर्किएका छन्। दुःख सुख जे जस्तो भए पनि कोरोना महामारीले धेरैलाई देशमै केही गर्नुपर्छ भन्ने होस खुलाएको छ। दुःखका बेला चाहिने त देश नै रहेछ भनेर घर फर्किएका र फर्कने नागरिकका लागि कर्णाली प्रदेशको सरकारले के योजना बनाएको छ त? जवाफ दिँदै हुनुहुन्छ कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल।
अब प्रदेश सरकारले आर्थिक वर्ष 77-78 यो जुन हामीले बजेट संसदमा पेश गरेका छौँ, संसदमा छलफलमा छ, अब हामीले विशेष गरी तीनवटा कुरालाई नै प्राथमिकता दिएका छौँ। यो वर्ष हाम्रो बजेटमा महामारी, भोगमारी र रोजगारीलाई तीनटा कुरालाई प्राथमिकतामा राखेका छ कर्णाली प्रदेश सरकारले। मध्ये पनि अझ उच्च प्राथमिकतामा रोजगारी छ, 4 अरब बजेट चाहिँ मुख्यमन्त्री रोजगार राखिएको छ, त्यो वडा स्तरमा कार्यान्वयन गर्छ। अनि 718 वडा छन् कर्णाली प्रदेशमा, 718 वडामा विभिन्न कार्यक्रम गरेर 1 करोड रोजगारी सिर्जना गर्ने गरी त्यो कार्यक्रमहरू लागू गर्छौँ। अहिले डल्लोमै एउटा सिङ्गो डल्लोमै करिब 4 अरब पैसा चाहिँ मुख्यमन्त्री रोजगार कार्यक्रममा राखेका छौँ। त्यसले चाहिँ विभिन्न पूर्वाधारका कामहरू तल हुन्छन् वडा स्तरमा, पूर्वाधार वडा स्तरमा योजना छनौट हुन्छन्, पूर्वाधारका कामहरू जहाँ चाहिँ लेबर बेस हुन्छ, जनशक्ति मात्रै परिचालन गरेर ती कामहरू गरिन्छन्, रोजगारी सिर्जना गर्ने कामहरू हामी गर्छौँ। त्यसै गरी उद्योग भन्दा कल कारखानाहरूको विकास गरेर, साना घरेलु उद्योगहरूको विकास गरेर पनि रोजगारी सिर्जना गर्ने कामहरू हामी गर्ने चाहिँ प्रयत्नमा छौँ। त्यसै गरी विदेशबाट विभिन्न सिप सिकेर आउनुभएका दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूलाई सौदो श्रम र सिपका कामहरू पनि हामी अगाडि बढाउने गरी त्यसबाट पनि रोजगारी सिर्जना गर्ने गरी हामीले प्रदेश सरकारले बजेटको यथेष्ट व्यवस्था हामीले गरेका छौँ। त्यो भएको नाताले हामीले करिब विशेष गरी चाहिँ काला पहाडबाट फर्किनुभएका दाजुभाइहरू हुनुहुन्छ, करिब 1 लाखको हाराहारीमा आउने चाहिँ हाम्रो एजम्सन छ, आधा लाख त आइ पनि सक्नु भएको छ। अब
कर्णाली प्रदेशमा लगभग 1 लाख फर्किनु होला यो महामारी,
1 लाख फर्किनुहुन्छ। त्यो फर्किएका दाजुभाइहरूलाई चाहिँ कसरी चाहिँ काममा इन्गेज गराउने, श्रममा कसरी उहाँलाई चाहिँ बदलेर उत्पादन र रोजगारसँग जोड्ने भन्ने विषयवस्तु नै कर्णाली प्रदेश सरकारको विषयवस्तु अहिलेको बजेटमा भएको हुनाले रोजगारीलाई उच्च प्राथमिकताका साथ हामी राखेका।
बजेट पनि टन्नै छुट्याउनु भएको रहेछ सबै वडाहरू मार्फत चाहिँ, यो मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत चाहिँ हामी रोजगारी दिलाउँछौँ भनेर भन्नुभयो। यो चाहिँ कतिले रोजगारी पाउनु होला, अनि यो रोजगारीको चाहिँ कसले रोजगारी पाउने कसले नपाउने भनेर कसरी पहिचान गर्नुहुन्छ? यस अन्तर्गत चाहिँ कस्ता खालका कार्यक्रमहरू सञ्चालन हुन्छन्?
तल ग्रामीण स्तरमा, वडा स्तरमा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरू हुन्छन्, जो पूर्वाधार विकासका कार्यक्रम हुन सक्छन्, उद्यम विकासका कार्यक्रमहरू हुन सक्दछन्, जो वडा पालिकाका जनप्रतिनिधिहरू, गाउँपालिका जनप्रतिनिधिहरू, हाम्रा प्रदेश सभाका मान्यजीहरू, उहाँहरूले चाहिँ नै तलको प्रशासनिक स्तरमा हेरिएका फिजिबिलिटीलाई अध्ययन गरेर उहाँले चाहिँ योजना छनौट गर्नुहुन्छ, त्यसको विस्तृत कार्यविधि चाहिँ बन्छ। तर अहिले हामीले गर्न खोजेको के हो भने मेसिन औजार प्रयोग नगरेर जनताको श्रमबाट होइन रोजगारीसँग जोड्ने गरी हामीले तल चाहिँ योजनाहरू छनौट गर्छौँ। त्यो योजनाहरूको कार्यान्वयन चाहिँ विशेष गरी भौतिक पूर्वाधार विकासकै कार्यक्रमहरू बढी होला। विभिन्न सिप श्रम गरेर सिप सिकेर वैदेशिक रोजगारीमा गएका दाजुभाइहरू फर्किनु भएको छ, उहाँहरूलाई चाहिँ हामी त्यस्तो रोजगारीका कामहरूमा जोड्न सक्यौँ भने प्रदेशको समृद्ध विकासमा उहाँहरूको ठूलो जनशक्तिको योगदान हुन सक्दछ, कन्ट्रिब्युसन हुन सक्दछ भनेर प्रदेश सरकारले आकलन गरेर एकातिर भोकमारी नहुन दिने, बेरोजगार हुन नदिने र उहाँको सिप श्रमलाई चाहिँ प्रदेशको विकासमा जोडेर हामीले चाहिँ विकास गर्ने रणनीति चाहिँ प्रदेश सरकारले लिएको छ होइन। त्यो अब विशेष गरी चाहिँ बेरोजगार मान्छे नै यसमा अनस्किल मान्छेहरू पनि होलान्, केही स्किल मान्छेहरू पनि होलान्, केही स्किल बेस्ड कामहरू पनि होला, केही अनस्किल बेस्ड कामहरू पनि होला। चाहिँ जो बेरोजगार हुनुहुन्छ, जो चाहिँ अब वैदेशिक रोजगारीबाट खाली हात फर्किनु भएको छ, उहाँहरूलाई नै विशेष गरी हामी जोडेर काममा लैजान्छौँ। फेरि रोजगारी भन्दा चाहिँ कस्तो हुन्छ भने अहिलेसम्मको हाम्रो अनुभव के हो भन्नु होला भने रोजगारी भनेपछि काम गर्न पनि बुढापाका मात्र पठाउने, साना बालबच्चा मात्रै पठाउने, त्यो काम नगर्ने, हाजिर मात्र लगाउने परम्परा पनि छ अहिलेसम्मको रोजगारीका अनुभव हामीसँग हेर्दाखेरि। तर हामी त्यस्तो हुन दिँदैनौँ। हामी चाहिँ क्वान्टिटी बेसमा पेमेन्ट गर्ने गरी र कोही उपभोक्ता समितिको खातामा होइन, प्रत्येक नागरिकको खातामा पैसा जम्मा हुने कार्यविधि बनाउँछौँ हामी, जसले गर्दा उनी ठगिँदैनन् र काम पनि हुन्छ एकातिर, अर्कोतिर जो जो चाहिँ उपभोक्ता हुन्, जो चाहिँ साँच्चै श्रमिकहरू हुन्, उनीहरू ठगिने बाटा बताउनबाट बच्छन्। त्यो खालको ढङ्गको कार्यविधि निर्माण गर्ने गरी प्रदेश सरकारले रोजगारीकै कार्यक्रम ल्याएको छ।
हजुर मन्त्रीज्यू, अलिकति मैले चाहिँ अब अन्तिममा तपाईँलाई सोधेँ, यो जुन तपाईँहरूले योजना भन्नुभयो नि यो सुन्दाखेरि एकदमै राम्रो छ, तर अहिले चाहिँ अलि लङ टर्मको लागि अब स्वदेशमै केही गर्ने भनेर जति पनि फर्किनु भएको छ, उहाँहरूको लागि यो काम चाहिँ दीर्घकालीन होला कि अथवा यो चाहिँ सर्ट टर्मको लागि मात्रै हो, अथवा यसलाई तपाईँहरूले चाहिँ दीर्घकालीन रूपमा लानुहुन्छ कि कस्तो?
मैले भनेको कुरा म सहमत छु, यो जुन यो सर्ट टर्म कुरा मैले जति गरेँ यो सर्ट टर्म कुरा मात्रै हो, सर्ट टर्म रोजगारी
यो चाहिँ तत्कालका लागि रोजगारीमा जोड्नको लागि मात्रै,
तत्कालीन रोजगारी जोड्ने जो वैदेशिक रोजगारीबाट फर्किनु भएको छ, बाहिरबाट आउनुभएका दाजुभाइहरू हुनुहुन्छ, तमाम बेरोजगार हुनुहुन्छ, उहाँलाई तत्काल रोजगारी सिर्जना गर्ने कुराहरू भयो। तर लङ टर्म रोजगारी सिर्जनाको कुराहरू चाहिँ हामीले मैले अघि भने उद्योग धन्दा, प्राकृतिक स्रोत साधनमा आधारित लघु उद्योगहरू, मध्यम खालका उद्योगहरू र अलिक वृहत उद्योगहरूसँग जोड्ने र जोडेर दीर्घकालीन रोजगारीका अवसरहरू सिर्जना गर्ने पनि प्रदेश सरकारका बजेटहरू व्यवस्थित छन्, हामीले प्लान गरेका छौँ। अर्को चाहिँ तपाईँ स्वरोजगारका विषयहरू पनि हामीले चाहिँ कसरी ल्याउन खोजेका छौँ भने कोही चाहिँ राम्रो उद्योगी हो, राम्रो चाहिँ किसान हो, राम्रो व्यवसायी हो भने हामीले अनुदानको मोडलमा होइन, अनुदान दिँदाखेरि त्यति चाहिँ राम्रो सकारात्मक परिणाम चाहिँ देखिएन अहिलेसम्मको स्थितिमा। अब हामी सहुलियत कर्जा दिन्छौँ, त्यस्ता उद्यमीहरूको लागि सहुलियत कर्जा प्रोभिजन पनि हामी ल्याउँदैछौँ।
आफै स्वरोजगार हुन्छु भन्दाखेरि पनि सहयोग भयो नि त होइन?
हजुर, त्यो सहयोग भयो होइन? त्यसरी पनि हामीले चाहिँ कार्यक्रमहरू ल्याउँदैछौँ, ल्याएका छौँ यो आर्थिक वर्षको बजेटमा।
अब देशमै म केही गर्छु, यो विपद पछि चाहिँ म परदेश जान्न भनेर जसले सोचेर आउनु भएको छ, उहाँहरूलाई चाहिँ अब देशभित्रै आफ्नै गाउँठाउँमा आफ्नै प्रदेशमा चाहिँ रोकिराख्नका लागि तपाईँहरू अब त्यसका लागि चाहिँ योजना लिएर अगाडि आइसक्नु भएको छ?
योजना चाहिँ अब स्थानीय सरकारले पनि ल्याउनु पर्ला, प्रदेश सरकारले ल्याएको छ, सङ्घको सरकारले पनि के ल्याएकै छ। म तपाईँको यति लोकप्रिय रेडियोको कार्यक्रमको माध्यमबाट तमाम दाजुभाइ दिदीबहिनीलाई म भन्छु, दुःख सुख गरौँ, रोजगारीका अवसर सिर्जना राज्यले गरिदिन्छ, तपाईँहरू हामी लागौँ र आफ्नो प्रदेश, आफ्नो देश, आफ्नो स्थानीय तहहरू समृद्ध बनाएर लागौँ, आफ्नै राष्ट्र हो चाहिँ आफ्नो गाउँ घर हो, आफ्नो देश हो, यसैसँग चाहिँ लाग्दा नै भलो हुन्छ भन्ने म आग्रह पनि गर्न चाहन्छु।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलबाट सुन्नुभयो प्रदेश सरकारले रोजगारी र स्वरोजगारीका लागि गरेको तयारी। केन्द्र होस् या प्रदेश, जसले योजना बनाए पनि कार्यान्वयनमा नागरिकसँग सिधै काम गर्ने त पालिकाहरूले हो। पालिकाहरूका योजना के छन् त भन्ने जानकारी लिएर हामी एकैछिनमा आउनेछौ।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। कोरोना विशेष देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा यसअघि सुन्नुभयो कोरोनाको कारण देश नै बेस सम्झेर घर फर्किएका नेपाली युवाको आँट र योजना बारेको रिपोर्ट अनि सुन्नुभयो प्रदेश एक र कर्णाली प्रदेश सरकारले रोजगारी र स्वरोजगारीका लागि गरेका तयारी।
कार्यक्रममा अब विदेशबाट फर्कनेलाई रोजगारीमा जोड्न पालिकाले गरेका कामका कुराको पालो। विदेशबाट फर्कनेको तत्काल व्यवस्थापन र रोजगारीका लागि सबै पालिकाले योजना बनाउँदैछन्। धेरै पालिकाहरूले वैदेशिक रोजगारीमा जानेको लगत संकलन गर्ने काम गरिसकेका छन् भने उनीहरू फर्किएपछि उनीहरूको सिपको पहिचान गर्दै रोजगारीका अवसर सृजना गर्ने तयारीमा छन्। शुरूको चरण भएकाले कसरी उनीहरूको व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सिप र दक्षताका आधारमा कृषि स्वरोजगार शुरू गरेको छ। कार्यक्रममा अब सुनौ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईका कुरा।
उहाँहरूको सिप र दक्षताका आधारमा उहाँहरूलाई नगरपालिकाभित्रै स्वरोजगार चाहिँ बनाउने, त्यसका लागि चाहिँ नगरपालिकाले रोजगारीको सिर्जना गर्छ, विशेष गरी कृषिमा चाहिँ कृषिमा र उहाँहरूसँग जे सिप र दक्षता छ त्यसको आधारमा उहाँहरूलाई स्वरोजगार बनाउने भन्ने नगरपालिका यो वर्षको नगरसभाको नीति कार्यक्रम र प्रोजेक्ट मा चाहिँ हामीले त्यो व्यवस्था गरेका छौँ। त्यही त उहाँहरूसँग हामी तथ्याङ्क सङ्कलन गर्छौँ, कतिजना हुनुहुन्छ, कतिको संख्या हुनुहुन्छ र उहाँहरूसँग के सिप र दक्षता छ, त्यो त्यो हेरेर त्यो सिप र दक्षतालाई नगरपालिकाकै समृद्धिका लागि उपयोग गर्ने हाम्रो चाहिँ नीति कार्यक्रम रहेको छ। जस्तो कोही मान्छे विदेशमा गएर चाहिँ कृषि व्यवसायमा चाहिँ उहाँ बसेर काम गरेको छ, कृषि सम्बन्धी कृषिलाई आधुनिक र व्यवसायीकरण गर्नको लागि उसले काम गरेको छ, सिकेको छ, त्यो दक्षता छ भने उसलाई हामी कृषिमा राख्छौँ। कतिपय मान्छे प्लम्बिङमा काम गरेको छ, कतिपय मान्छेहरू चाहिँ यो बिल्डिङ कन्स्ट्रक्सनमा काम गर्ने मान्छेहरू छन् भने सर, कतिपय मान्छेहरू यो टेक्निकल लाइनमा काम गर्ने मान्छेहरू छन्। जो अहिले चाहिँ अहिलेको अवस्था के छ भने नगरपालिकामा विकास निर्माणको कामहरू गर्न पर्दाखेरि, सामाजिक विकास निर्माण र भौतिक विकास निर्माणको काम गर्न पर्दाखेरि दक्ष प्राविधिकको अभाव भइकन कामहरू चाहिँ गुणस्तरहीन हुने भएको हुनाले गर्दाखेरि ती वैदेशिक रोजगारबाट फर्केका दक्ष कामदारहरूको पहिचान गरेर उहाँहरूलाई नै हामी रोजगारी दिन्छौँ र उहाँहरूबाट भएको सिपहरू गाउँका मान्छेमा वा दोस्रो पुस्तामा हस्तान्तरण गर्नको लागि उपयुक्त वातावरण निर्माण गर्नको लागि नगरपालिकाले त्यसको चाहिँ तयारी थालिसकेको छ। यो कृषि र रोजगारी सिर्जना गर्ने गरिकन करिब 2 करोडको हाराहारीमा बजेट नियोजन गरेका छौँ अनि उहाँहरूलाई हामीले चाहिँ प्राविधिक सिप सहयोग पनि गर्छौँ, आवश्यकता अनुसार आर्थिक सहयोग पनि गर्छौँ। त्यसो भइसकेपछि अब मूलत अब यहाँ चाहिँ अब पहाडी बेल्ट अब त्यसमा पनि अलिकति सुक्खा क्षेत्र छ, त्यस कारणले सुक्खा मौसममा सुक्खा हावापानीमा हुने खालका चाहिँ फलफुल बिरुवाको लागि हामी चाहिँ कृषि विशेषज्ञहरूसँग छलफल गरिरहेको छौँ। त्यो सँगसँगै अब बजारीकरणको पनि व्यवस्था के हुन्छ त्यसको पनि सम्भाव्यताको अध्ययन गरेर अगाडि बढाइराखेका छौँ हामीले।
सुन्नुभयो पालिकाले विदेशबाट फर्कनेलाई रोजगारीमा जोड्न गरिरहेको कामबारे खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईका कुरा। पालिका, प्रदेश र संघीय सरकारका योजना त आफ्नो ठाउँमा छन्, तर काम त व्यक्ति आफैले गर्ने हो। यो बेला विदेशबाट फर्कनेले तत्काल आमदानी गर्नका लागि आफ्नै गाउँठाउँमा गर्न सक्ने काम र पालिका र प्रदेशको भूमिका बारे हामीले आप्रवासन विज्ञ डाक्टर गणेश गुरूङसित कुराकानी गरेका छौं।
अब अहिले विदेशी रोजगारमा गएका मान्छेहरूलाई दुईटा कुराको चिन्ता छ, दुईटा शब्द भन्नु पर्यो, एउटा रोग, अर्को भोक। रोगले चाहिँ मरिएला कि भन्ने डर छ एउटा, अर्को चाहिँ बाँचिहाल्यो भने फेरि भोकले मरिएला कि भन्ने डर छ। अहिले चाहिँ झन्डै झन्डै 5-6 लाख मान्छे फर्कने, त्यो मध्येमा तपाईँले भने जस्तै 11,000 जति आइसक्यो, अनि प्लस हामीले चाहिँ इन्डियाबाट आएकोलाई पनि जोड्नु पर्यो। यो गर्दाखेरि चाहिँ मतलब के छ भने ठुलो 5-6 लाखको संख्या हुन्छ। यो संख्यालाई कसरी, यो युवाहरूलाई कसरी रोजगारीमा चाहिँ मतलब के भने लगाउने भन्ने कुरा एकदमै महत्त्वपूर्ण हो। अघि तपाईँले भने जस्तै फेरि हामीले यो पनि बुझ्नुपर्छ कि उहाँहरू रोजगारी नपाएरै गयो। फेरि हामीसँग अहिले के कुरा यस्तो कुरा छ त्यो कुरा चाहिँ मतलब के भने हामीसँग अहिले हुन सक्छ भन्ने पनि महत्त्वपूर्ण छ। तर एउटा कुरा के भने हामीलाई अहिले बाध्यकारी अवस्था छ, बाध्यकारी अवस्था छ, त्यो बेला चाहिँ मतलब के भने केही असम्भवको उपायहरू म भन्छु न तपाईँलाई। अब एउटा कुरा चाहिँ मतलब के भने यो 5-6 लाखको कुरा गर्दाखेरि मतलब के ठ्याक्कै अर्को कुरा के छ भने झन्डै 4-5 लाख चाहिँ भारतीयहरू नेपालमा काम गर्थे, तिनीहरू चाहिँ COVID-19 कारणले उनीहरू नेपाल छोडेर गएको छ, त्यो ठाउँ खाली भएको छ। अब त्यो ठाउँमा हामीले कसरी हाम्रो युवाहरूलाई फर्केर आएको युवाहरूलाई मनोसामाजिक चाहिँ मतलब परिवर्तन गराएर उनीहरू मनोविज्ञान परिवर्तन गराएर इन्डियनले छोडेको काम पनि फाइदाजनक काम छ भनेर लगाउन सकिन्छ कि भन्ने एउटा चोइस छ। अर्को चोइस के छ भनेदेखि तपाईँहरूलाई जाने मतलब के भने हाम्रो राष्ट्रिय तथ्याङ्क हेऱ्यो भने हामीले गएको वर्ष 23 अर्ब रुपियाँको चाहिँ तरकारी विदेशबाट ल्यायौँ, 15 अर्बको फलफुल ल्यायौँ हामीले, 5 अर्बको मासु ल्यायौँ हामीले। अब यो खाद्यान्नको कुरा नगरिकन यो तिनवटा कुरालाई मात्रै चाहिँ हेर्ने हो भने पनि हामी कहाँ सम्भावना छ। आधारभूत आवश्यकता नभई नहुने कुरा चाहिँ नि आफ्नै देशमा उत्पादन गर्नुपर्ने रहेछ है भन्ने पनि देखायो। अब यो तथ्याङ्कले हामीलाई के देखाउँछ भने युवाहरूलाई हामी चाहिँ मतलब के भने नेपालमा चाहिँ मतलब के भने उनीहरूको मनोविज्ञान र उनीहरूलाई चाहिँ मतलब एउटा प्याकेज, त्यो प्याकेजमा ऋण हुनु पर्यो र तपाईँको चाहिँ प्राविधिक के अरे मतलब ज्ञान हुनु पर्यो, त्यसमा चाहिँ बजार हुनु पर्यो, त्यसमा चाहिँ मतलब तपाईँको चाहिँ मतलब के भने के अरे नाम विभिन्न अरू चाहिँ सरसल्लाह दिने कुराहरू प्याकेजिङ गरेर हामीले दिन सक्यौँ भने हाम्रो युवाहरू पनि हिँड्ने चाहिँ मतलब के भने रोजगारी पाउन सक्छन्।
सम्भावना रहेछ, सम्भावना छ, यहाँनिर सम्भावना छ भनेर पनि थाहा पाइसकिएको छ। अब फर्किएकालाई त्यो भएका सम्भावना जोड्न चाहिँ कसरी जोड्ने त, अब उनीहरूलाई त्यसमा कसरी लगाउने, त्यसका लागि तत्कालीन र दीर्घकालीन योजनाहरू चाहिँ कसरी बनाउने, यसमा चाहिँ कसको भूमिका के होला?
अहिले विदेशबाट आउने मान्छेहरूलाई एउटा मनोवैज्ञानिक त्रास छ, उनीहरूलाई अब नेपाल गएर के गर्ने छ, त्यो त्रास हटाउनु लागि पनि र रोजगारी बढाउनु पनि के गर्नु पर्यो भने खास गरेर सरकारले खास गरेर नेपाली एम्बेसीहरूले के गर्नु पर्यो भने एउटा चाहिँ मतलब एप बनाउनु पर्यो, विदेशबाट आउनुभन्दा पहिला नै त्यो एपमा चाहिँ भर्ना लगाउनु पर्यो, तपाईँले अहिले के काम गरिराख्नु भएको छ, तपाईँ कुन गाउँपालिकाको हो र तपाईँको चाहिँ नेपालको मोबाइल कति नम्बर हुन्छ, अनि तपाईँले चाहिँ मतलब के भने तपाईँसँग सिप के छ, अनि तपाईँ नेपाल गएर के गर्न चाहनुहुन्छ, नम्बर 1 नम्बर 2 नम्बर 3 नम्बर 4 तपाईँ चाहिँ लिस्टिङ गरेर भर्नुहोस् भन्यो भने त्यो एप भर्यो भने कस्तो हुन्छ भने त्यो मान्छेलाई यहाँ रोजगारी कहाँ सम्भव छ र त्यो मान्छेलाई चाहिँ मतलब के गर्न चाहन्छ, हरेकले चाहिँ मतलब कामदार र यो चाहिँ मतलब रोजगारी दाताको बीचमा लिङ्क गरिदियो भने
अब त्यसो भएदेखि चाहिँ यस्तो खालको संयन्त्र चाहियो जसले चाहिँ जो बेरोजगार व्यक्तिहरू छन् जो विदेशबाट फर्किएका छन् उनीहरूलाई र रोजगारदाता जसलाई चाहिँ श्रमिक चाहिएको छ यी दुईटालाई चाहिँ जोड दिने खालको संयन्त्रको विकास हुनु पर्यो। अब
तर त्यो चाहिँ मतलब के भने आउनुभन्दा विदेशबाट आउनुभन्दा पहिला नै सुरु हुनु पर्यो।
अहिले अब नीति तथा कार्यक्रम बजेट मार्फत पनि विदेशबाट फर्किएकालाई कृषिमा जोड्ने अथवा रोजगारीका कार्यक्रम यी छन् भनेर विभिन्न कार्यक्रमहरू आइरहेका छन्। यी कार्यक्रम सँगसँगै एउटा विदेशबाट फर्किएको मान्छेले चाहिँ तत्काल आमदानी हुने खालका अथवा यहाँ आइसके पछाडि तत्काल रोजगारीमा जोडिन म यस्तो खालको काम गर्छु भन्नाले चाहिँ के हुन सक्लान् त्यस्ता कामहरू, त्यो कामहरूमा चाहिँ कसरी जोडिन सकिएला, के होलान् उपायहरू?
अब काम चाहिँ अब हामीले हेरौँ यो लकडाउन भन्दा पहिलाको परिस्थिति हेरौँ, हेर्दाखेरि निर्माणमा थुप्रोमा चाहिँ मतलब के भने काम छ, अब त्यहाँ चाहिँ मतलब के भने भारतीय मान्छे र बङ्गलादेशको मान्छेले चाहिँ मतलब भरिभराउ थिए, त्यो कामहरू तुरुन्त चाहिँ चालु हुन्छ अब। तर खालि के छ भनेदेखि मैले समुद्र पार गएर काम गरेर चाहिँ आएको मान्छे म अब चाहिँ नेपालको यस्तो चाहिँ मतलब के हेलमेट लाएर म यहाँ कहाँ गर्छु र भन्ने, नेपालमा के काम गर्ने, यो थोरै पैसाले के काम गर्ने भन्ने मनोभावना मान्छेहरूलाई चाहिँ त्यो चाहिँ चिर्न जरुरी छ। त्यो काम भनेको सरकारले गरिदिनुपर्छ त्यो कम्पनी मार्फत, जस्तै चाहिँ मतलब के भने उसको सेफ्टीको कुरा, उसको बिमाको कुरा र उसलाई चाहिँ मतलब के भने 15 दिन काम गरेर 16 दिनमा बेरोजगारी नहुने
अब कम्तीमा चाहिँ तीन महिना वा छ महिनाको चाहिँ रोजगारी यो कम्पनीमा चाहिँ यो प्राप्त हुन्छ भनेर चाहिँ गरिदिने, त्यो चाहिँ मतलब के भने सरकारले त्यो फेसिलिटेट गर्नु जरुरी छ। ठुलो भूमिका चाहिँ सरकारकै हुन्छ जहिले पनि। अब यस्तो क्षेत्रहरू छ जहाँ चाहिँ कामहरू थुप्रै छ। अब चाहिँ मतलब के भने भारतीयहरूलाई हामीले दबाएको होइन, कोभिडको कारणले गएको सफुर्त रूपमा गएको त्यो हुँदाखेरि यो परिस्थितिमा चाहिँ उनीहरूको ठाउँ हामीले लिनु एकदम जरुरी छ। उनीहरू गए हाम्रो मान्छे आए, अब हाम्रो मान्छेलाई त्यहाँ चाहिँ मतलब के भने हामीले चाहिँ स्थापित गर्नु एकदम जरुरी छ। यी कामहरू चाहिँ मतलब के भने हामीलाई के हो भने अवसर पनि हो।
उहाँ हुनुहुन्थ्यो आप्रवासन विज्ञ डाक्टर गणेश गुरुङ। यो बेला विदेशबाट फर्कनेले तत्काल आमदानी गर्नका लागि आफ्नै गाउँठाउँमा गर्न सक्ने काम र पालिका र प्रदेशको भूमिका बारे कुरा गर्दै
कोरोनाका कारण परेका समस्या र आफ्ना भनाई सहित कार्यक्रम देश परदेशमा तपाईं पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deshdesh@unn.com.np मा आफ्ना समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ। मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि एक स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जीता देवकोटा पनि बिदा हुन्छौं। नमस्कार।